यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रीया नेपाल। शुरूमा प्रमुख समाचार। जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनमा आज राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। आवेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दुःख व्यक्त। त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता। बलात्कार मुद्दामा हदम्याद बढ़ाउन प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा सहमति। देशभर हाल 60,185 औद्योगिक प्रतिष्ठान संचालनमा रहेको केन्द्रीय तथ्याङ्क विभागद्वारा जानकारी। र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोलीहानी हत्याको घटनाको विश्वका नेताहरूद्वारा दुःख व्यक्त।
के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो साँझ बसेको मन्त्री परिषद बैठकले आवेको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो। सरकारले आवेको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ। आवेलाई गोली प्रहार गरी गरेको हत्या निन्दनीय भएको भन्दै नेपाल सरकारले जापान सरकार, जापानी जनता र आवेको परिवारप्रति समवेदना व्यक्त गरेको छ। नेपाल सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ। आवेको शुक्रबार गोली हानि हत्या भएको थियो। गोली प्रहार गरे लगत्तै जापान प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले हिजो सामाजिक सञ्जाल ट्विटर मार्फत जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवे विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि रहनु भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाले शोकको यस दुःखद घड़ीमा जापानका जनता र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने स्थलका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयको 63 औं वार्षिक दिवसको अवसरमा हिजो किर्तिपुरमा आयोजित समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री देउवाले समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा समाजको लागि उपयोग गर्न सक्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले उच्च शिक्षा अध्ययनका लागि विदेशी नै विद्यार्थीलाई आफ्नै देशमा उनीहरूका रूचि र बजारको माग अनुसार शिक्षा प्राप्त गर्ने वातावरण बनाई राष्ट्रको ठूलो धनराशि जोगाउन विश्वविद्यालयका पदाधिकारी समक्ष अनुरोध गर्नुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले गौरवशाली इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयबाट उत्पादित जनशक्तिले नै मुलुकको राजनीति, प्रशासन, शिक्षा र व्यवसाय धानी उल्लेख गर्दै विश्वविद्यालयको व्यवस्थापन तथा पदाधिकारी विरूद्ध पछिल्ला दिनमा गैर प्राज्ञिक तथा अराजनीतिक गतिविधि मार्फत नाजायज माग पूरा गराउन भइरहेको गलत प्रयासको अन्त्य गर्नुपर्ने बताउनुभयो। सरकारले प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले गृहमन्त्री बालकृष्ण खाँडले प्रस्तुत गर्नुभएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक 2075 फिर्ता लिने प्रस्ताव बहुमतले पारित गरेको हो। बैठकमा छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता लिनबाट वञ्चित नेपाली नागरिकहरूलाई छिटोभन्दा छिटो नागरिकता प्रदान गर्न नागरिकता विधेयक फिर्ता लिएको बताउनुभयो। उहाँले नागरिकता प्रदान गर्न बाधा उत्पन्न भएकाले नागरिकता नपाएका नेपाली नागरिकहरूलाई सहज रूपमा नागरिकता दिन विधेयक फिर्ता लिनु परेको धारणा राख्नुभयो। बैठकले सांसदहरू कृष्ण भक्त पोखरेल, भीम रावल, शेरबहादुर तामाङ, घनश्याम खतिवड़ा, प्रेम सुवाल, कृष्ण प्रसाद दाहाल, विद्या भट्टराई, विमला विक, बीना कुमारी श्रेष्ठ, हृदय त्रिपाठी, विन्दा पाण्डे, विमला विश्वकर्मा, झपट बहादुर रावल र कृष्ण बहादुर राईले राख्नु भएको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो। बैठकमा सांसद भीम रावल, विन्दा पाण्डे, विमला विश्वकर्मा, शान्ता चौधरी, झपट बहादुर रावल लगायतले विधेयकमा रहेका कमी कमजोरी सुधार गरेर पास गर्नुपर्ने भन्दै छलफलमा रहेको विधेयक फिर्ता लिन नहुने बताउनुभयो। यसै गरी बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 27 गते सोमबार बिहान 11 बजे पुनः बस्नेछ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा बलात्कार मुद्दामा हदम्याद बढ़ाउने गरी सहमति जुटेको छ। समितिको हिजो बसेको बैठकमा यौन हिंसा विरूद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बालिङको 1 वर्ष र नाबालिङको हकमा 2 वर्ष हदम्याद बढ़ाउने सहमति जुटेको हो। समितिले जुटाएको सहमति अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिङले 18 वर्ष पूरा भएको अर्थात बालिङ भएको 3 वर्षसम्ममा उजुरी गर्नुपर्नेछ। यस्तै बालिङको हकमा भने घटना भएको 2 वर्षभित्र उजुरी गर्नुपर्ने व्यवस्था गरिएको छ। थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको 2 वर्ष 3 महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अपाङ्गता, ज्येष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको 3 वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा ओमन, साउदी अरबिया र श्रीलंका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले डोरनाथ हरियाललाई ओमन, नवराज स्वेदीलाई साउदी अरबिया र वासुदेव मिश्रलाई श्रीलंका लागि राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेचिन सन्देश।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट कार्ययोजनासहित पार्टीका कामलाई सक्रियतापूर्वक अघि बढ़ाउन केन्द्रीय विभागलाई निर्देशन दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठकमा अध्यक्ष ओलीले अब हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा योजनाबद्ध रूपमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा महासचिव शंकर पोखरेलले विभागले गर्नुपर्ने कामका बारेमा स्पष्ट पार्नुभएको थियो। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन लगायत देशको समसामयिक विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा हिजो बसेको बैठकमा देशभर पार्टी संगठन र जनवर्गीय संगठन विस्तार गरी आगामी प्रतिनिधि सभा र प्रदेशसभाको चुनावी अभियानमा क्रियाशील हुने विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गर्ने र पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवड़ाले बताउनुभयो। न्याय परिषदको बैठकले उच्च अदालत तुलसीपुरको बुटोल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीको अध्यक्षतामा बसेको परिषदको बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो। न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो। पूर्व प्रधान न्यायाधीश राम कुमार प्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीभीटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषदले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुककै अग्रणी प्रसारण संस्था रेडियो नेपालको गरिमा र महत्वलाई समयानुकूल अगाडि बढ़ाउँदै देशका सबै भाषा भाषी समुदाय र कुना काप्सामा पुर्याउनु पर्ने बताउनु भएको छ। रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन एवं समावेशी तालिम समापन समारोहमा मन्त्री कार्कीले विविधतामा एकता नै मुलुकको विशिष्ट पहिचान भएको भन्नुहुँदै यसलाई राष्ट्रिय पूँजीका रूपमा विकास गरी जातीय सद्भावलाई समृद्ध बनाउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।
हाम्रो जुन जातीय सद्भाव छ त्यो जातीय सद्भावलाई अझ समृद्ध गर्दै लिएर गएर हामीले सबै भाषा भाषीलाई जसरी हामी राष्ट्रिय गानमा जुन भावना हामी अभिव्यक्त गर्छौं त्यस अनुसारको हामीले व्यवहारमा त्यसलाई परिणत गरेर मुलुकलाई अगाडि बढाउने कुरामा हामी अगाडि बढ्नु पर्दछ। अहिले जुन पुस्तक विमोचन भयो यो पुस्तकले रेडियो नेपाल प्रसार निर्देशिका तथा शैली पुस्तक 2079 उल्लेख भएका तमाम विषयवस्तु तथा समाचार कार्यक्रमका शैलीहरूलाई हरेक रेडियो कर्मीले व्यवहारमा उतार्नका निमित्त यसले एउटा निर्देशिकाको रूपमा एउटा पुल बनेर अगाडि बढ्नेछ भन्ने मैले विश्वास लिएको छु र तपाईहरूले प्राप्त गरेको सिप र योग्यतालाई समाज योग्यताबाट समाज लाभान्वित हुनेछ भन्ने पनि म विश्वास राख्दछु।
मन्त्री कार्कीले अहिलेको समय र समाजको गतिशीलतालाई बुझेर रेडियो नेपाललाई सबै जनताको मनमा बस्ने प्रसारणको रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो। यसै गरी संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष डाक्टर वैकुण्ठ हरियालले रेडियो नेपालको शैली पुस्तकले प्रसारण शैलीमा थप निखार ल्याउने बताउनुहुँदै समावेशी तालिमबाट प्राप्त ज्ञान सिपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
कतिपय कुरोहरू चाहिँ हामीले आफैले स्पोन्टेनियसली पनि बोलिरहन्छौं तर एउटा समाचार संस्था एउटा प्रसारण संस्था जसले आफ्ना श्रोताहरूलाई कसरी सम्बोधन गर्नुपर्छ र कसरी चाहिँ आफ्ना सामग्रीहरू पस्किनुपर्छ भन्ने कुरोको एउटा साङ्गोपाङ्गो कुरोहरू चाहिँ यसमा छ। प्रसारण निर्देशिका र शैली पुस्तक यसले पक्कै पनि हाम्रो जुन प्रसारण शैली छ त्यसमा थप निखर ल्याउनको लागि चाहिँ सहयोग गर्छ भन्ने मेरो विश्वास हो।
अध्यक्ष डाक्टर अरियालले संचारकर्मीको क्षमता अभिवृद्धि गर्ने यस किसिमका तालिमलाई निरन्तरता दिनुपर्ने भन्नुहुँदै यसमा सरकारको साथ रहने प्रतिबद्धता जनाउनुभयो। यस्तै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रसारणलाई फरक र आफ्नै शैलीको बनाउन रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक थप सहयोगी हुने बताउनुभयो। कार्यकारी निर्देशक केसीले रेडियो नेपाल प्रसारण क्षेत्रकै जननी भएकाले अरूको नक्कल गर्ने नभई पृथक ढंगले अगाडि बढ़न शैली पुस्तकले प्रसारण र प्रस्तुतिलाई थप समावेशी र आकर्षक बनाई सबैको मनमा बस्ने विश्वास व्यक्त गर्नुभयो। रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले शैली पुस्तक निर्माणका क्रममा विज्ञहरूको सल्लाह र सुझाव अनुसार अगाडि बढ़ेको भन्नुहुँदै शैली पुस्तकले प्रसारण सामग्रीमा एकरूपता ल्याउने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन गर्नुभएको थियो। काठमाडौँ उपत्यकामा थप चारजनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डाक्टर चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको बताउनुभयो। थप चारजनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजा लाग्नेको संख्या 27 पुगेको छ। उहाँका अनुसार कागेश्वरी मनहरा 6-3 र ललितपुर महानगरपालिकाको हरि सिद्धिका एकजनामा हैजा देखिएको छ। कागेश्वरी मनहराका 18 वर्षीय महिला 24 वर्षीय महिला र 12 वर्षका बालक तथा हरिसिद्धिका 62 वर्षीय महिलामा हैजा पुष्टि भएको हो। कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचारपछि घर फर्काइएको र हरिसिद्धिका 62 वर्षीय महिलाको सुमेरू अस्पतालमा उपचार भइरहेको छ। देशमा हिजो 98 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 2154 जनाको नमूना परीक्षण गर्दा 98 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै 27 जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् भने हाल देशभर 564 जना सक्रिय संक्रमित रहेका छन्। यस्तै हिजो 162,971 जनाले कोरोना विरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। मोरङको लोहन्द्रा खोलामा पुल पुननिर्माण सम्पन्न नहुँदा सर्वसाधारणलाई आवत जावतमा शास्ति भएको छ। बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिकालाई जोड्ने खोलाको पक्की पुल 5 वर्ष अघि बाढ़ीले भत्काएपछि बन्न नसक्दा त्यस क्षेत्रका नागरिकलाई आवत जावतमा समस्या भएको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
5 वर्ष अघि बाढ़ीले भत्काएको मोरङको लोन्द्रा खोलाको पुल नबन्दा सर्वसाधारणहरूलाई शास्ति भएको छ। बेलबारी नगरपालिका तथा ग्रामथान गाउँपालिकालाई जोड्ने सो खोलाको पक्की पुल लामो समयदेखि बन्न नसक्दा सो क्षेत्रका आधा दर्जन पालिका का मानिसहरूलाई आवत जावतमा समस्या भएको हो। अहिले खोलामा आएको बाढ़ीले एक गाउँबाट अर्को गाउँ जान समेत समस्या भएको स्थानीयको गुनासो छ। ग्रामथान गाउँपालिका 6 का रुद्र भण्डारी र फुलकुमारी तामाङ
वारी र पारी गरिराख्नु पर्ने अवस्था हुन्छ विभिन्न व्यवहारिक अर्थ हरेक कारणले गर्दाखेरि। यसले गर्दा बर्खाको समयमा चाहिँ वारीको वारी नै पारीको पारी नै रहनु पर्ने बाध्यता छ। सरकारलाई अब हाम्रो अनुरोध यही छ कि छिटो भन्दा छिटो यो पुल चाहिँ बनोस्।
पुल नहुँदै खोलाबाट यता खोलाबाट अनि कोही बेला ट्रेक्टर पस्छ
सुनसरी मोरङ सिंचाई आयोजनाको स्वामित्वमा रहेको सो पुल निर्माणका लागि ठेक्का लागिसकेको छ। आयोजनाले करिब 30 करोडमा 152 मिटर लामो सो पुल निर्माणका लागि 3 वर्ष अघि ठेक्का लगाएको हो। पुलमा सिंचाईका लागि बनाइएको साइपनको काम सम्पन्न भई पानी सञ्चालनमा आइसकेको र पुल निर्माणको काम अहिलेसम्म 60% सम्पन्न भइसकेको आयोजनाका सब इन्जिनियर शम्भु प्रसाद मण्डलको भनाइ छ।
ओभरअल हामी यो प्रोजेक्टको लगभग 78-79% काम गरिसक्यौं। यो प्रोजेक्टमा चाहिँ खास दुईटा पार्ट छ, एउटा ब्रिज पार्ट एउटा साइफन पार्ट। साइफन पार्ट हामीले कम्प्लिट गरेर पानी पनि सञ्चालन गरिरहेको छौ। ब्रिज पार्टको पनि लगभग 60% अराउन्ड काम गरिसकेको छौ। 85-11 हाम्रो समय छ, त्यो भित्र सघाउन सक्छौ यो प्रोजेक्टलाई।
वर्षा याममा बाढ़ी आउने सो खोलामा पुल नबन्दा सो क्षेत्रका मानिसहरू आवश्यक काम पर्दा जोखिम मोलेर खोला वारपार गर्ने गर्दछन्। त्यसकारण पनि यस्ता महत्वपूर्ण आयोजनाहरूको काम चाँडै सम्पन्न गर्नु आवश्यक छ। अधिकारी रेडियो नेपाल विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वका नेता तथा राजनीतिज्ञहरूले पूर्व जापानी प्रधानमन्त्री सिन्जो आवेको हत्याप्रति खेद जनाउनु हुँदै शोकाकुल राष्ट्र र परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले आवे अमेरिकाका असल सहयात्री भएको बताउनु भएको छ। त्यसै गरी युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लियन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि आवेको हत्याप्रति दुःख व्यक्त गर्नुभएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आवेको हत्याप्रति खेद व्यक्त गर्नुभएको छ। जापानको छिमेकी मुलुक दक्षिण कोरियाका राष्ट्रपति योन सोक योलले आवेका पत्नी आकीलाई एक पत्र पठाई आफ्नो समवेदना व्यक्त गर्नुभएको जापानी संचार संस्था एनएचकेले जनाएको छ। यसै गरी जापानका सर्वाधिक लामो समय प्रधानमन्त्री रहनुभएका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोली प्रहारबाट हिजो निधन भएको हो। 67 वर्षीय पूर्व प्रधानमन्त्रीमाथि नारा शहरमा आयोजित एक राजनीतिक कार्यक्रममा भाग लिइरहनुभएका बेला गोली प्रहार भएको थियो। भाषण गरिरहनुभएका आवेलाई दुईपटक गोली हानिएको थियो भने गोली हान्ने 41 वर्षीय पुरूष भूतपूर्व जल सैनिक रहेको बताइएको छ। सन् 2020 स्वास्थ्य सम्बन्धी कारण देखाउनुहुँदै पूर्व प्रधानमन्त्री आवेले राजीनामा दिनुभएको थियो। अब आर्थिक समाचार।
नेपालमा हालसम्म सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरूको संख्या 60,185 पुगेको छ। केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार प्रकाशित गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण 2076ले संचालित उद्योग तथा प्रतिष्ठानहरू मध्ये खानी तथा उत्खनन क्षेत्रमा 356 वटा, औद्योगिक उत्पादन क्षेत्रमा 56,611 वटा, विद्युत ग्यास बाफ तथा वातानुकूलित क्षेत्रमा 994 वटा र पानीको आपूर्ति, डल निकास, फोहोरको व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा क्षेत्रमा 2224 उद्योग प्रतिष्ठानहरू सञ्चालनमा रहेको जनाइएको छ। सर्वेक्षणको नतिजा अनुसार औद्योगिक क्षेत्रका चारै प्रकारका औद्योगिक प्रतिष्ठानहरूमा 491,227 व्यक्तिले रोजगारी प्राप्त गरेको पाइएको छ। औद्योगिक प्रतिष्ठानहरूले 8,46,66 करोड़ रकम लगानी गरी 12,01,17 करोड़ मूल्य बराबरका वस्तु तथा सेवा उत्पादन गरेको देखिएको औलाएको छ। ती औद्योगिक प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा 3,54,51 करोड़ बराबरको मूल्य वृद्धि गरेको र पनि देखिएको छ। औद्योगिक प्रतिष्ठानहरूमध्ये 39.9% उद्योगहरूले उत्पादन पूर्ण क्षमतामा गरिरहेको सर्वेक्षणले औल्याएको छ। नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले विभिन्न 6 क्षेत्रमा महिलाहरूलाई तालिम प्रदान गर्न शुरू गरेको छ। उद्यमशीलता विकास र रोजगारी सृजना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढ़ाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको जनाएको छ। पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्याण्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङ लगायतका छुट्टा छुट्टै क्षेत्रमा विभिन्न महिला तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ। तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा चेम्बरकी उपाध्यक्ष एवं महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरूको आर्थिक सुरक्षाका लागि बजारको माग अनुसारको तालिम सञ्चालन गरिएको उल्लेख गर्नुभयो। हिमालय क्षेत्रमा विशुद्ध शाकाहारी जीवनशैली र करूणामय जीवन अभ्यासको बारेमा प्रचार प्रसार गर्न हिमालयन भिगन महोत्सव 2022 आयोजना हुने भएको छ। वर्ल्ड भिगन अर्गनाइजेशनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव काठमाडौँ लुम्बिनी र पोखरामा आयोजना हुने अर्गनाइजेशनका अध्यक्ष सुरेश प्रसाद शर्माले जानकारी दिनुभयो। महोत्सवमा विश्वका विभिन्न देशका करिब 300 ख्याति प्राप्त व्यक्ति सहितका भिगन सदस्यहरूको सहभागिता रहनेछ। जुम्लाका 14 उत्कृष्ट किसानहरू पुरस्कृत भएका छन्। कृषितर्फका 7 र पशुपन्छी पालनतर्फ 7 गरी 14 किसान मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको हो। उत्कृष्ट किसानहरू शुक्रबार एक समारोहका बीच प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा 9 राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्यकारी समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र एनआरएन गरी 11 टोलीको सहभागिता गराउने र विभिन्न 36 विधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसै गरी प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने, 14 उपसमिति गठन गर्ने, 9 राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मुख्य ट्रफी निर्माण गर्ने र ती ट्रफीलाई विभागीय टोलीसँगै 7 प्रदेशमा टूरमा लैजाने निर्णय गरेको छ। बैठकले प्रतियोगिताको लागि 60 करोड़ बजेट स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकमा खेलकुद मन्त्री गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने 9 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताउनुभयो। खेलकुद मन्त्री गहतराजले यसअघि कोविड 19, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद ऐन लगायत विभिन्न समस्याले तोकिएको समयमा हुन नसकेको भन्नुहुँदै यसपटक भने तोकिएकै समयमा प्रतियोगिता आयोजना हुने बताउनुभयो। उहाँले आगामी असोज 28 कार्तिक 3 गतेसम्म आयोजना हुने 9 राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छिटोभन्दा छिटो खेलाड़ीको छनौट गर्ने र केही कमी रहेका खेल पूर्वाधारको व्यवस्थापनका लागि गृह कार्य गर्ने बताउनुभयो। यसअघि प्रतियोगिता गत जेठ 22 28 गतेसम्म सञ्चालन हुने तालिका थियो। संयुक्त राज्य अमेरिकाको बर्मिङहममा 11 विश्व खेलकुद शुरू भएको छ। 100 भन्दा बढ़ी देश र यस क्षेत्रका 3,600 खेलाड़ीहरूले जुलाई 7 17 तारीकसम्म विभिन्न 34 खेल प्रतियोगितामा सहभागिता जनाउनेछन्। जम्मा 223 पदकका लागि ती खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्, जसमा एयर स्पोर्ट्स, उसु, फ्लाइङ डिक्स, फ्ल्याग फुटबल लगायतका खेलहरू समावेश गरिएको छ। अन्तर्राष्ट्रिय विश्व खेल संघद्वारा आयोजित र अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा समर्थित यो विश्व खेलकुद 11 दिनसम्म जारी रहने अन्तर्राष्ट्रिय स्तरको एक बहुखेल प्रतियोगिता हो। यो प्रतियोगिता ग्रीष्मकालीन ओलम्पिक खेलहरूपछि सान्ता क्लारामा सन् 1981 आयोजना हुँदै आएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अच्युत अर्याल। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा सामान्यदेखि पूर्ण बदली रहने र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 55.8 मिलिमिटर, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान सूर्योदय 5:15 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। आबेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दुःख व्यक्त। त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता। बलात्कार मुद्दामा हदम्याद बढ़ाउन प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिमा सहमति। देशभर हाल 60,185 औद्योगिक प्रतिष्ठान सञ्चालनमा रहेको केन्द्रीय तथ्याङ्क विभागद्वारा जानकारी। र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्याको घटनाको विश्वका नेताहरूद्वारा दुःख व्यक्त। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।